मेरो नाम कुलचन्द्र गौतम, यहाँ आफूले सुन्दै हुनुहुन्छ जीवन यात्रा अनुभव।
दाजु मेरो नाम हिरण्य भोजपुरी होइमा नरानु, मेरो अर्कै नाम थियो हिरण्य प्रसाद श्रेष्ठ।
नमस्कार, म राजाराम पौडेल, अहिले यहाँहरू सुन्दै हुनुहुन्छ जीवन यात्रा।
नमस्ते, मेरो नाम प्रह्लाद पन्त, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ जीवन यात्रा अनुभव।
म चाहिँ खगेन्द्र छेत्री, जीवन यात्रा अनुभव
सुन्दै। म रङ्गकर्मी हरिबहादुर थापा।
म डाक्टर राजेन्द्र प्रधान।
विश्वव्यापी नेपाली अनलाइन रेडियो www.nepaliradio.org मा विविध व्यक्तित्वहरूको जीवन कथा उहाँहरूकै स्वरमा सुनौ जीवन यात्रा अनुभव। इन्टरनेटको ठेगाना www.nepaliradio.org मा एउटा छुट्टै प्रस्तुति जीवन यात्रा अनुभव।
जीवन यात्रा अनुभवमा स्वागत छ। नेपाली अनलाइन रेडियो हिमाली स्टोरहरूको प्रस्तुति जीवन यात्रा अनुभवमा म सहदेव किशन उपाध्यायको जीवन यात्रा अनुभव लिएर उपस्थित भएको छु। करिब 4 वर्षको हुँदा आफ्नी आमाले काठमाडौँमा छोडेर हिँडिन् किशन उपाध्यायलाई। त्यसपछि किशन एक किसिमको टुहुरो जस्तै भए। त्यसपछि उनी काठमाडौँको एक अनाथालयमा बसेर स्कुल पढे, कलेज पढे र उच्च शिक्षाको लागि अध्ययन गर्न अमेरिका आइपुगे र अमेरिकामा ड्युक युनिभर्सिटीमा आइटी इन्फर्मेसन टेक्नोलोजी अध्ययन गरेर हाल उक्त विश्वविद्यालयमै कार्यरत छन् किशन उपाध्याय। किशन उपाध्याय आफ्नो जीवनलाई एउटा सफल जीवन पनि मान्नुहुन्छ, तर उहाँको कथा यति मात्र होइन। यतिका वर्षसम्म किशन उपाध्याय आफ्नी आमा, दिदी र बाको सम्पर्क बाहिर रहे। उनले आफ्नी आमा, दिदी, बुवालाई धेरै खोज्ने प्रयत्न पनि गरे। एक दिन आमासँग भेट होस् भनेर किशन उपाध्याय सधैँ प्रार्थना पनि गरिरहन्थे। गत वर्ष अगस्त महिनामा 40 वर्षपछि उनको आफ्नी आमा र दिदीसँग सुमधुर एवं भावविह्वल मिलन भएको थियो भारतमा। एउटा मुठु छुने मिलन बिछोड र आमा छोराको कथा, वर्षौँसम्म टुहरो हुँदा र पछि आमा भेट्दाको खुसी। किशन उपाध्यायको जीवन यात्रा अनुभव यस्तै दुःख र सुखले भरिएको छ। किशन उपाध्यायको जीवन यात्रा अनुभवको आज हामी दोस्रो भाग प्रस्तुत गर्दैछौँ।
मेरो नाम किशन उपाध्याय हो, हिमाली स्वरहरूमा मेरो जीवन कहानी सुन्दै हुनुहुन्छ। अमेरिका हुँदाखेरि चाहिँ नि म एक्लै थिएँ, अरू नेपालीहरू कोही छन् कि छैनन् भन्ने कुरा पनि मलाई कोही थाहा भएन। अमेरिकनसँगै बसेको, अमेरिकनले उर्काएको अमेरिकामा पनि। अनि पछि मैले बिस्तारै आएको 1 वर्ष जति भइसकेपछि मैले मेरो आफ्नो अमेरिकन फ्यामिलीलाई भने कि यताहरू कोही नेपालीहरू छन् भने, तपाईँहरूले चिनेको छ भने प्लिज कन्ट्याक्ट गरेर मलाई भेटाइदिनुहोस् भनेर मैले भेट गराएपछि उहाँहरूले चाहिँ के गर्नुभएको छ भने, डाक्टर शर्मा र उहाँको वाइफ एलन शर्माले चाहिँ नि युएनसी, उहाँहरू पनि त्यतिखेर युएनसी युनिभर्सिटी अफ नर्थ क्यारोलाइना युएनसी भन्छन्, त्यहाँ काम गर्थे उहाँको मिसेस। अनि मिस्टर शर्मा चाहिँ नि, डाक्टर शर्मा चाहिँ दुखमा काम गर्नुहुन्थ्यो। उहाँले चाहिँ दुखमा र युएनसीमा दुइटैमा त्यो बुलेटिन बोर्डमा चाहिँ नि यस्तो चिज हाम्रो नेपाली केटालाई हामीले स्पष्ट गरेर लिएर आएका छौँ, एनी बडी who is from Nepal, if you could meet or call us at our house and talk with this Nepali guy, when they were advertising this day, bulletin board Maharada Hari, my Nepali chote yada, Dr. Harihar Bhattarai, when they were a Nepali family, husband, wife, and Peter Sama Patal, they had a personal contact with me. जुन म द ड्रम टेक्निकल कम्युनिटी कलेजमा पढ्दाखेरि पनि मेरो दोस्रो इयरमा चाहिँ अर्कै एउटा नेपाली केटा, अहिले चाहिँ क्यालिफोर्नियामा हुनुहुन्थ्यो, के अरे सान फ्रान्सिस्कोमा हुनुहुन्थ्यो पहिला, उहाँ पढेको, उहाँको नाम पनि मैले भोलि सवन नेपाली हो के अरे नाम, अहिले सवन नेपालीले चाहिँ नेपाल गएर एउटा त्यो गदावरीको छेउमा एउटा चिल्ड्रेन्स होम खोलेको, छाने भन्ने एउटा कुरा सुनेको थिएँ. सगन नेपाली पनि नेपालमै अर्फनेजमा हुर्केको मान्छे, उसलाई पनि अमेरिकन एउटा पिस कोर्समा काम गर्ने मान्छेले स्पोन्सरसिप गरेर च्यापल हिल अफ केरलामा लिएर आएको रहेछ. त्यो उसलाई पनि मैले, ऊ एउटा नेपालीलाई पनि मैले कलेजमा भेटेको थिएँ. सगन नेपाली र हरिहर भट्टराई देवनाथ भेसिगेसी मेरो दुईटा नेपाली फ्यामिलीसँग कन्ट्याक्ट हुन थाल्यो उहाँहरूको नाताबाट. अनि मैले अरू नेपालीहरूलाई पनि बिस्तारै पत्ता लगाउँदै गएँ. त्यसपछि पछि लास्टमा बुझ्दै जाँदाखेरि त म चाहिँ नि चौथो अथवा स्थित नेपाली मान्छे रहेछ नर्थ केरलामा, पुरा नर्थ केरला भरि. अनि म आएको दुई वर्षपछि चाहिँ नि बिस्तारै कम्युनिटी, नेपालीको कम्युनिटी बढ्दै गयो. दस बाह्रजना नेपाली भयौँ. त्यसको पाँच छ साल पछाडि चाहिँ नि हाम्रो 100-200 नेपाली पुग्न थालेर, अनि यता नेपालीहरूको कम्युनिटी थोरै भइसकेको हुनाले मैले पनि यहाँ धेरै नेपाली कम्युनिटीहरूमा इन्भल्भमेन्ट भएर एउटा नर्थ केरलामा नेपालीको एसोसिएसन भन्ने एउटा अर्गनाइज पनि खोलेका थिए. त्यसको सजेसन गर्ने पनि मान्छे भाइ हो, एउटा ग्रुप बनाऊ हामी भनेर. त्यसमा मैले ग्रुप बनिसकेपछि मैले त्यसमा बोर्ड मेम्बर भएर 7 वर्ष काम गरेँ. अनि ट्रेजरर भएर मैले पनि 4 वर्ष ट्रेजरर भएर काम गरेँ. अनि अहिले पनि म लास्ट मेम्बर नै छु. अनि हाम्रा कम्युनिटी अहिले बढेर 600-700 जनाहरूभन्दा पनि बढी फ्यामिली पुगिसकेका छन्. दुःखमा आएर मैले काम गरिसकेपछि, पैसा कमाइसकेपछि, जीवन राम्रो भएपछि मैले फेरि आफ्नै बाउ आमालाई खोज्छु भनेर त्यस्तो नातामा लाग्न थालेँ. दुईचोटि म नेपाल पनि गएको थिएँ, इन्डिया नै जान्छु भनेर. त्यतिखेर मैले आफ्नो पासपोर्टको एक्सपायरेसन डेटमा हेरेकन त्यतिकै यहाँबाट निस्केर हिँडेको थिएँ. अनि त्यहाँबाट हाम्रो डेस्टिनेसन डिपार्चर एयरपोर्टमा कसैले मलाई पासपोर्ट एक्सपायर भएको छ भनेर पनि भनेनन्. अनि इन्टरनेसनल एयरपोर्टमा ट्रेन चेन्ज गर्दा पनि कसैले मलाई वार्निङ दिएनन्. तर नेपाल जाँदा साथ हाम्रो इमिग्रेसनले पनि मेरो पासपोर्ट एक्सपायर भएको हुनाले उहाँहरूले इमिग्रेसनले मेरो पासपोर्ट लिएर जानुभयो. त्यसपछि मेरो 3 हप्ताको छुट्टीमा गएको थिएँ आमा बाउलाई खोज्छु भनेर, त्यतिलाई खोज्छु भनेर. त्यतिखेर पासपोर्ट एक्सपायर भएको हुनाले न पासपोर्ट बनाउने कि न आमा बाउलाई खोज्नु जाने, म घरमा परेर. म त्यतिखेर ट्रिपमा पनि मैले जुन सोचको लागि गएको थिएँ आमा बाउलाई खोज्छु भनेर, त्यो पनि मैले कम्प्लिट गर्न सकिनँ. त्यो सोचेपछि फेरि म पासपोर्ट रिन्यू गरेर म तुरन्त अमेरिका फर्केर आएँ काममा लाउनु पर्ने भएको हुनाले. त्यसपछि मैले फेरि मेरो आफ्ना साथीहरूलाई कन्ट्याक्ट गरेर नेपालमा मैले एउटा रिटायर भएको इन्द्र प्रसाद उपाध्याय अथवा इन्द्र लाल उपाध्याय, मेरो ड्याडीको नाम मलाई थाहा थियो इन्द्र प्रसाद उपाध्याय हो कि इन्द्र लाल उपाध्याय, मेरो नेम चाहिँ थाहा थिएन मलाई, 100% कन्फर्म थिएन. खालि फर्स्ट नेम र लास्ट नेम चाहिँ मलाई थाहा थियो. अनि गुवाहाटी आसाममा चाहिँ नि पुलिस स्टेसनमा काम गर्नुहुन्छ भन्ने कुरा छ नि, त्यति मात्रै थाहा थियो मलाई. त्यसैको नाताले मैले पछि इन्टरनेट आउन थालेपछि इन्टरनेटबाट मैले इन्द्र प्रसाद उपाध्याय रिटायर भएका कोही पुलिस अफिसरहरू छन् कि छैनन् भनेर इन्टरनेटबाट सर्च गर्दाखेरि मैले एउटा पुलिस रिटायर भएको इन्द्र प्रसाद उपाध्याय भन्ने मान्छेलाई पत्ता लगाएँ. त्यसैको नाताले मैले एड्रेस सड्रेस टिपेर मैले इन्द्र प्रसाद उपाध्यायलाई इमेल पठाएको थिएँ कि मेरो बाउ यस्तो ठाउँमा काम गर्नुहुन्थ्यो जमानामा 25 साल अगाडि थियो, अहिले थियो नि त्यतिखेर 25 साल थियो, 25 साल अगाडि मेरो बाउ यो ठाउँमा काम गर्नुहुन्थ्यो, मैले सानो 4 वर्षको हरि आमा बाउसँग यसरी छुटेको उसरी छुटेको, म अहिले अमेरिकामा छु, म चाहिँ आफ्नो मम्मी ड्याडीको सर्चको लागि मैले धेरै गर्न धेरै इच्छा छ, तपाईँले यो मान्छे कुनै मान्छे इन्द्र प्रसाद उपाध्याय कि त इन्द्र लाल उपाध्याय आसाम पुलिसमा काम गरेका रिटायर भएका कोही मान्छे छ चिन्नुहुन्छ भने मलाई प्लिज लेट देम नो, उहाँहरूलाई थाहा दिनुहोस् कि उसको एउटा छोराले खोजिराखेको छ काम भएको होला भने त अब एउटा चिठी लेखेर खाएँ. त्यो चिठी पनि पुगेर त्यही रिटायर भएको इन्द्र प्रसाद उपाध्यायकोमा, उहाँले त्यति इङ्ग्लिस पढ्न नजान्ने भएको हुनाले मैले अङ्ग्रेजीमा लेखेको चिठी उहाँले चाहिँ आफ्नो ग्रान्ड समलाई दिएको थिए. ग्रान्ड समले पनि पछि ट्रान्सलेट गरेर यस्तो यस्तो किसिमको मान्छे छ अमेरिकामा, यसले आफ्नो बाउलाई पत्ता लगाउनलाई खोजी गरिरहेको छ भनेर ट्रान्सलेट गरिदिइसकेपछि त्यही ग्रान्ड समले चाहिँ उसको अङ्कल र आन्टीहरूले उसलाई धेरै गाली गरेर के भनेछन् भने यो हाम्रो तेरो ग्रान्ड फादर अहिले भक्त इन्डियाबाट रिटायर भएर पेन्सन कमाउँदैछ, यो मान्छे चाहिँ नि अमेरिकाबाट तेरो ग्रान्ड फादरको छोरा भनेर क्लेम गर्दै उसको पेन्सन खान आएको जस्तो लाग्यो भनेर उसलाई धेरै अखारेर गाली गरेका रहेछन्। त्यसैको नाताले मलाई देशको लिङ्ग प्रसाद उपाध्यायको छोराले पेन्सनले अङ्ग्रेजी भाषामा 3 पेज लामो चिठी लेखेर गाली गरेर धेरै हेटेर कस्तो कस्तो मान्छे रहेछ हाम्रो ग्रान्ड फादरको पेन्सन रिटायर भएको पेन्सन खानालाई चाहिँ आफ्नो हाम्रो ग्रान्ड फादरको छोरा भनेर क्लेम गरेर यस्तो चिठी लेखेर पठाइछु भनेर गाली गर्न थाले। त्यसले गर्दा पनि मेरो सोचमा त्यहाँ पनि कम्प्लिट हुन सकेन। त्यसरी पछि मैले फेरि आफ्नो बेस्ट फ्रेन्ड दिवाकर प्रसाई भन्ने एउटा हाई स्कुलदेखि किन्नी गार्डनदेखि लिएर तपाईँको केजी क्लासदेखि हाई स्कुलसम्म पढेको कलेज पनि सँगै पढेको साथीलाई मैले नेपालमा कन्ट्याक्ट गरेर उसलाई मैले त्यो जुन मान्छेले मलाई नराम्रो चिठी पत्र लेखेका थिए उनीहरूलाई मैले कन्ट्याक्ट गर्न लगाएर सम्झाएर बुझाइदिनु यस्तो कुरा मैले यस्तो उनीहरूको पेन्सन खान खोजेको होइन, म अमेरिकामा राम्रो जब छ, मेरो आफ्नै घर छ, त्यतिखेर घर पनि किनिसकेको थिएँ, 2 गाडी पनि थियो मेरो, बिहा पनि भइसकेको थियो त्यतिखेर, बुढाबुढी हामी मेरो र मेरो दुलाई पनि 2-3 वर्षमै काम गर्ने सक्सेसफुल लाइफ थियो, हामीलाई कसैको पेन्सनको इन्ट्रेस्ट थिएन मलाई त्यतिखेर। त्यही भएर मेरो साथीले एक्सप्लेन गरिसकेपछि त्यही केटाले त्यो दिपक पाग्ले भन्ने एउटा झापाको केटाले चाहिँ पछि कुरा बुझिसकेपछि यस्तो यो मान्छे रहेछ ए हामी चाहिँ त्यसो भए सरी अन्त मलाई छुट्टै त्यसको 2-3 महिनापछि एउटा फर्किने अथवा मलाई माफ दिनुहोस् हामीले कुरा थाहा बुझेनौ अब चाहिँ सबै कुरा बुझ्यौँ त्यसैको नाताले यो चिठी लेखेको हुनाले हामीलाई माफ दिनु तर हामी तपाईँलाई धेरै हेल्प गर्नु कोसिस गरिदिन्छु भनेर एउटा पोजिटिभ लेटर आयो त्यही मान्छेबाट। फेरि त्यही दिपक बाबुलेको तर्फबाट मैले इन्टरनेटबाट हुन्छ अनि फेसबुक आउनु थाल्यो अनि फेसबुक आइसकेपछि दिपक बाबुलेलाई मैले फेसबुकमा साथी बनाएर उसलाई सोधेँ पछि कुरा गर्दै गर्दाखेरि दिपक बाबुले पनि आसाम गुवाहाटीमै पढेका कलेज पढेका केटा पढेको रहेछन् अनि दिपक बाबुलाई सोद्धाखेरि मैले दिपकजी तपाईँ चाहिँ कुनै पुलिस अफिसरहरू चिन्नुहुन्छ कि उनमा आसाममा साथीहरू गइन्छ कि छैनन् छन् भने मलाई तपाईँका पुलिस अफिसर साथीहरूसँग फेसबुकबाट फ्रेन्डसिप बनाइदिनुहोस्। त्यसपछि म यिनीहरूसँग कुरा गरेर आफ्नो जीवन कहानी भनेर उनीहरूले पनि मलाई कुनै किसिमले हेल्प गर्न सक्लान् कि भन्ने आशाले मैले फ्रेन्डसिप मगाएँ। त्यसको पछि चाहिँ मलाई एउटा प्रणव ज्योति गोस्वामी सुपरिन्टेन्डेन्ट अफ पुलिस एसपी र एउटा डिएसपी राजन सिंह भन्ने 2 यङ इनर्जेटिक धेरै पढे लेखेका केटाहरू आसाम पुलिस फोर्सका केटाहरूसँग साथी बनाइदिए फेसबुकमा। त्यसपछि फेसबुकबाट मेरो कम्युनिकेसन हुन थाल्यो 2 पुलिस अफिसरसँग अनि उहाँहरू पनि पुलिस अफिसरमै डिएसपी एसपी भएका मान्छे मेरो ड्याडी पनि त्यही टाउनमै हलदार भएर काम गरेर मिठाई बिसिङ गर्नुहुँदो रहेछ। त्यसैको नाताले मैले जति आफ्नो इन्फर्मेसन थियो ड्याडीको फर्स्ट नेम र लास्ट नेम चाहिँ कन्फर्म थियो, मेरो नेम कन्फर्म थिएन, आफूले जानेको कुरा सबै मैले बताइदिइसकेपछि प्रणव ज्योति गोस्वामीले चाहिँ आफ्ना साना पुलिस अफिसरहरूलाई भनेर ल तिमीहरू सबैजना यो 40 वर्ष अगाडिदेखि कतिजना उपाध्याय लास्ट नेम भएका उपाध्यायका मान्छेहरू यो पुलिस फोर्समा काम गरेको थिए, को कोजना रिटायर भएको छ लास्ट नेम उपाध्याय भएका मान्छे, तिनीहरू रिटायर भएको मान्छेहरू पेन्सन चेक कहाँ गएको छ भन्ने कुरा पेपर ट्रेलमा उनीहरूले सर्च गर्न थाल्नुभयो। पर्णचतिले पेपरको कुराहरू सर्च गर्दै जाँदाखेरि राजन सिंहले चाहिँ एउटा न्युज लाइभ टिभीका ओनरलाई आसाममा गएर गुवाहाटीमा मेरो कहानी बताइदिइसकेपछि आसामका त्यही न्युज लाइभ टिभीका हाकिमले हुन्छ हामी यो केटालाई हेल्प गरिदिन्छौँ भनेर मलाई अमेरिकामा फोन आयो इन्डियाबाट अनि त्यही भएर उहाँले मलाई के भन्नुभयो भने सबै कुरा मेरो कहानी बुझिसकेपछि त्यो न्युज लाइभ टिभीले मलाई 90 मिनटको एउटा फ्री एडभर्टाइजमेन्ट मेरो जीवन कहानी लाइभ ब्रडकास्ट गरिदिएको थिए उता इन्डियामा। कसैलाई यो मान्छेले कसैले यो बच्चालाई चिनेको छ भने 42 साल अगाडि यसरी आमा बाउसँग छुटेको बहुको नाम चाहिँ उसलाई हामीले पछि थाहा छैन, कि त इन्द्र इन्द्रलाल उपाध्याय हो कि त इन्द्र प्रसाद उपाध्याय हो। आमाको नाम अहिले थाहा पाए अनुसार पनि आमाको नाम रहेछ उमोथी देवी उपाध्याय। पहिला हामीले बोलाउँदाखेरि सानोमा बच्चामा हामीले मोती देवी भनेको यादसम्म खाइ, मैले मोती देवी आमाको नाम, बाउको नाम इन्द्रलाल उपाध्याय अथवा इन्द्र प्रसाद उपाध्यायसम्म पुलिस फोर्समा काम गरेको विशाला गाडी। यसको एउटा दिदी छ, उसको दिदीको नाम उसलाई थाहा दिन्छ, तर उसले सानी सानी भनेर बोलाउँथ्यो। यसको यसको बारेमा कसैलाई केही याद छ, यसको बाउको फ्यामिली कसैले याद छ भने यो टेलिभिजन स्टेसनमा प्लिज कन्ट्याक्ट गर्नु भनेर त्यो टेलिभिजनमा नम्बर दिएका थिए। मेरो एडभर्टाइजमेन्ट मेरो कहानी टिभीमा आउँदा साथ 20 मिनट पछि मेरो नेक्स्ट वर्ड नेभर, जुन मसँग मेरो ड्याडी पिताजीसँग काम गरेका एउटा अर्को एउटा पुलिस अफिसर रिटायर भएको, ड्याडीसँगै रिटायर भएका पुलिस अफिसरले चाहिँ मेरो कहानी सुनेपछि उहाँले तुरन्त न्युज टिभी सेसनमा फोन गरेर, ए यो बच्चालाई म चिन्छु, यो त 2 वर्षको हुँदाखेरि मैले देखेको हो, यसरी भाए आमा भागेर गएको थिए, त्यसरी यसरी हराएको थिए बच्चाहरू भन्ने कुरोहरूलाई सबै थाहा रहेछ। उसले त्यो खबर दिएपछि अनि त्यसको आधी घण्टापछि फेरि अर्को फोन आयो इन्डियाको पुलिस स्टेसन त्यो टिभी सेसनमा। टिभी सेसनमा मेरो एउटा मामा मामा भनौँ कि अङ्कल भनौँ, मेरो आमाको भाइ, टिका लगाउने भाइ बना टिका लगाउनको लागि भनेर भाइ बनाएको एउटा मान्छे थिए, उहाँले चाहिँ फोन गरेर भनेछन् कि यो मान्छेलाई बच्चालाई मैले पनि चिनेको हो, मैले सानैमा आफूसँगै हुर्काएको पनि हो, मेरो आफ्नो भाइ जस्तो मान्छे हो, धेरै राम्रोसँग चिन्छु, यसरी छुटेको सबै कुराहरूले कहानी सबै बताएर, यसको आमा नेपालमा छ, दिदी इन्डियामै छ, तर फोन नम्बर कन्ट्याक्ट नम्बर चाहिँ मसँग छैन, तर कहाँ छ भन्ने कुरो मलाई थाहा छ, मलाई 2-3 टाइम दिनुहोस् म यिनीहरूको फोन नम्बर निकालिदिन्छु भनेर हाम्रो चाहिँ नि बलराम शर्मा भन्ने एउटा आसामको मान्छेले फोन गरिसकेपछि मलाई फेरि त्यो 2-3 दिन पछि इन्डियाबाट फेरि फोन आयो। फोन आइसकेपछि उहाँहरूले के भन्नुभयो भने प्लिज तपाईँ किसनजी स्काइपमा आउनुहोस्, स्काइपमा आएर तपाईँ चाहिँ हामी तपाईँको कहानीहरू ब्रडकास्ट गरिदिएछौँ भनेर भन्नुभयो। म स्काइपमा लागेर दोस्रोचोटि फेरि उहाँहरूले मेरो प्रेस लाइभ इन्डियामा ब्रडकास्ट गरेर मेरो नेक्स्ट डोर नेभर बमबहादुर थापा अनि मेरो ड्याडीका नेभर जुन मान्छेले मलाई 2 वर्षको हुँदाखेरि चिनेको थियो भन्थे उहाँसँग त बलराम शर्मासँग मैले नेपाली भाषामा कम्युनिकेसन, म अमेरिकाबाट उहाँहरू इन्डियाबाट कम्युनिकेसन गर्न पाइन्, दोस्रो एपिसोडमा त्यस्तो भएको थियो। तेस्रो एपिसोडमा मलाई 4 दिनपछि फेरि अर्को फोन आएर उहाँ आसामबाट के भन्यो भने हामीले चाहिँ किसनजी तपाईँको दिदीलाई पत्ता लगायौँ, दिदी यस्तो ठाउँमा रहेछ, तिनसुकिया भन्ने एउटा चिया पस त्यो टी स्टेटमा टी गार्डनमा काम गर्दैछ, तपाईँसँग दिदीसँग हामी कन्ट्याक्ट गरिदिँदैछौँ भनेर लाइभ आउनु भनेको। फेरि म स्काइपमा आएँ, स्काइपमा आइसकेपछि मेरो इमेज लाइभ इमेज इन्डियामा ब्रडकास्ट गरेर मलाई मेरो दिदीसँग आफ्नो दिदीसँग फर्स्ट टाइम मैले 40 वर्षपछि फेस टु फेस कुरा गरेको थिएँ। त्यसपछि त्यसको अझै 3-4 दिनपछि मलाई फेरि फोन आयो, त्यसपछि आमाको फोन नम्बर बलराम शर्माले पत्ता लगाएर टिभी सेसनमा दिएका थिए। टिभी सेसनले चाहिँ मेरो त्यही साथी दीपक बाबुले जुन मान्छेले मलाई नराम्रो चिठी लेखेर पठाएको थियो सुरुमा, उसैले चाहिँ चितवनदेखि ट्राभल गरेर हाम्रो चाहिँ काठमाडौँबाट काभ्रे तिर मेरो आमा बस्नुहुँदो रहेछ पहाडमा, काभ्रेमा गएर दिपकजीले आमालाई काठमाडौँ लिएर आएर स्काइपमा एउटा होटेलमा जहाँ इन्टरनेट एक्सेस छ त्यहाँ लिएर आएर राखेर स्काइपबाट इन्डियाबाट पनि एउटा रिपोर्टर पठाएको थियो न्युज लाइभ टिभीले। दिपक वालले मेरो आमा र रिपोर्टर तिनजना भएर काठमाडौँबाट मेरो मम्मीको फेस इन्डियामा ब्रडकास्ट गरेर, मेरो दिदीको फेस इन्डियामा ब्रडकास्ट गरेर, मेरो चाहिँ लाइभ अमेरिकाबाट फेयरलाइन नेटवर्कबाट ब्रडकास्ट गरेर हामी तिनैजनाको फर्स्ट टाइम भेटघाट गराइदिएका थिए उहाँहरूले. त्यसैको चौथो एपिसोड भयो त्यो. अनि फिफ्थ टाइममा हामी पाँचौँ चोटिमा चाहिँ नि मलाई के भन्यो भने आसामका मान्छेहरूले दिदीबाबाहरूले तिमीलाई मैले धेरै नै हामीले हेल्प गरेका छौँ हाम्रा बाउलाई दिदीलाई पत्ता लगाउनको लागि, त्यसो भए एटलिस्ट यु क्यान कम टु इन्डिया, इन्डियामा आउनुहोस्, इन्डियामा आइसकेपछि वी विल ट्राई टु डु अ लाइभ रियुनियन टेलिभाइज गर्नु भन्ने कुरा आयो. त्यसको दुई हप्तापछि मैले यहाँबाट पासपोर्ट रिन्यू गरेर इन्डियन भिजा लिएर म र मेरो अमेरिकन बुढी दुलाई इन्डिया गएका थियौँ. अगस्त बाह्र तारिख 2011 हामी फर्स्ट टाइम फेस टु फेस लाइभ रियुनियन भएको थियो आमा र दिदीसँग. पहिला दिदीसँग भेटियो लाइभ टिभीमा, अनि त्यसपछि इन्टरभ्यू दिदीसँग गरिसकेपछि फेरि अनि लास्टमा आमालाई लिएर आएर पुरा आसामका सबै मान्छेहरूले हाम्रो प्रोग्राम हेरेका थिए. त्यसपछि अनि आमा र दिदीलाई भेटघाट गरे 40-42 सालपछि फर्स्ट टाइम दिदीलाई भेटिसकेपछि. त्यहाँ छोडेर म दिदी इन्डियामै बस्नुहुन्थ्यो, आमा नेपाल जानुभयो फर्केर, म दिदीको गाउँमा गएर दुई तिन दिन बसेँ. त्यसपछि म अमेरिका फर्केर आएँ.
भर्खरै सुन्नुभयो किशन उपाध्यायको जीवन यात्रा अनुभवको दोस्रो भाग. उहाँको जीवन यात्रा अनुभवको अन्तिम भाग हामी आगामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ. तपाईँलाई यो प्रस्तुति कस्तो लाग्छ? आफ्नो सल्लाह र सुझावहरू हामीलाई लेखी पठाउनुहोला. हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com तपाईँ हामीलाई इमेल लेख्न सक्नुहुन्छ. कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरू छन् भने हामीलाई फोन नम्बर 3472489426 लेखी पठाउन सक्नुहुन्छ. हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत तपाईँ विविध अनलाइन रेडियो कार्यक्रमहरू सजिलै सुन्न सक्नुहुन्छ. कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद. म सहदेव हिमाली सरहरूका अन्य प्रस्तुतिहरू साथ आउँछु नै. अहिलेलाई भने नमस्ते.
हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक.